ने तौरात नाजिल की जिसमें हदायत और रोशनी थी। सारे नबी जो मुस्लिम थे उसी के मुताबिक इन यहूदी बन जाने वालों के मामलात का फैसला करते थे, और इसी तरह रब्बानी और अहबार भी। रब्बानी और अहबार से मुराद उलमा और फुकाहा हैं, उसी पर फैसले का मदार रखते थे क्योंकि इन्हें किताबुल्लाह की हिफाजत का जिम्मेदार बनाया गया था और वो इस पर गवाह थे। पस ऐ गिरोह यहूद, तुम लोगों से ना डरो बल्कि मुझसे डरो। अल्लाह ताला क्या नसीहत कर रहे हैं, दुनिया से ना डरो मुझसे डरो। इब्ने अब्बास कहते हैं, अगर आदमी आदमी से डरे तो उस पर उसी आदमी को मुसल्लत कर दिया जाता है, और अगर आदमी अल्लाह के सिवा किसी से ना डरता हो तो अल्लाह अपने सिवा किसी और को इस पर काबू नहीं देता। और जो आदमी आदमी से उम्मीद रखता है तो उसको उसी से वाबस्ता कर दिया जाता है, और अगर अल्लाह के सिवा किसी और से उम्मीद ना रखे तो अल्लाह इसे अपने सिवा किसी के हवाले नहीं करते। अल्लाह से मांगे, अल्लाह से डरने वाले हों, इंशाअल्लाह ताला अल्लाह बाकी लोगों से बेनियाज कर देगा। अल्लाह ताला फरमाते हैं, तौरात में हमने यहूदियों पर यह हुक्म लिख दिया था कि जान के बदले जान, आंख के बदले आंख, नाक के बदले नाक, कान के बदले कान, दांत के बदले दांत, और तमाम जख्मों के लिए बराबर का बदला। फिर जो कसास का सदका करे तो वो इसके लिए कफारा है। कसास का सदके से क्या मुराद है कि सदके की नीयत से कसास माफ कर दे तो उसकी ये नेकी उसके गुनाहों का कफारा हो जाएगी। प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, जिसके जिस्म में कोई जख्म लगाया गया और उसने माफ कर दिया तो जिस दर्जे की ये माफी होगी उसी के बकदर उसके गुनाह माफ कर दिए जाएंगे। ये मसनद अहमद की हदीस है। और अल्लाह ताला फरमा रहे हैं, और जो लोग अल्लाह के नाजिल करदा कानून के मुताबिक फैसला ना करें वही जालिम हैं। फिर हमने इन पैगंबरों के बाद मरियम के बेटे ईसा को भेजा, तो रात में से जो कुछ उसके सामने मौजूद था वो इसकी तस्दीक करने वाला था, और हमने इसको इंजील अता की जिसमें रहनुमाई और रोशनी थी, और वो भी तौरात में से जो कुछ उस वक्त मौजूद था उसकी तस्दीक करने वाली थी, और खुदा तर्स लोगों के लिए सरासर हदायत और नसीहत थी। हमारा हुक्म था कि अहले इंजील इस कानून के मुताबिक फैसला करें जो अल्लाह ने इसमें नाजिल किया है, और जो लोग अल्लाह के नाजिल करदा कानून के मुताबिक फैसला ना करें वही फासिक हैं। यहाँ आप देख लीजिए, तीन मौकों पर तीन आयात हैं जो एक जैसी नाजिल हो रही हैं। जो लोग अल्लाह के नाजिल करदा कानून के मुताबिक फैसला ना करें वही काफिर हैं, फिर अल्लाह ने फरमाया वही जालिम हैं, फिर अल्लाह ताला ने फरमाया वही फासिक हैं। इससे क्या मतलब है कि जो इंसान अल्लाह के हुक्म को छोड़कर और अल्लाह के नाजिल करदा कानून को छोड़कर अपने या दूसरे इंसानों के बनाए हुए कवानीन के मुताबिक फैसला करता है तो वो दरअसल तीन बड़े बड़े जरायम का इर्तकाब करता है। पहला जुर्म क्या है कि उसने गोया अल्लाह के हुक्म का इनकार किया, तो ये कुफर है। फिर दूसरा जुर्म ये है कि जाहिर है उसने अल्लाह का कानून छोड़ा जो कि अदलो इंसाफ पर मबनी था, तो उसने क्या किया, जुल्म किया। और तीसरा ये कि जब उसने अपने रब का कानून छोड़कर किसी दूसरे का कानून माना तो दर हकीकत उसने अल्लाह की बंदगी से कदम निकाल कर इताअत के दायरे से बाहर निकल गया, तो यही चीज फिस्क है। यहूदों नसारा ने भी अपनी किताबों को बरकत की किताब बना दिया था, चूमते चाटते पढ़ते थे लेकिन नाफिज नहीं करते थे। हमें अपना जायजा लेने की जरूरत है कि हमारा अपनी किताब के साथ क्या रवैया है। नाजरा पे नाजरा खत्म हो रहे हैं, तरावियों में कुरान पढ़े जा रहे हैं, हाफिज कुरान याद कर रहे हैं, लेकिन कुरान का निजाम नाफिज नहीं है, और उसके लिए ना कोई तड़प है और ना ही कोई एहसास है। वो जैसे किसी शायर ने कहा ना कि हादसे से बड़ा सानहा ये हुआ, लोग ठहरे नहीं हादसा देखकर। ये इतना बड़ा हादसा है कि कुरान की तालीमात को नाफिज नहीं किया और किसी को इस चीज का एहसास ही नहीं। अल्लाह ताला फरमाते हैं, फिर ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, हमने तुम्हारी तरफ ये किताब भेजी जो हक लेकर आई, और अल किताब में से जो कुछ इसके आगे मौजूद है उसकी तस्दीक करने वाली और इसकी महाफिज और निगहबान है। लिहाजा तुम अल्लाह के नाजिल करदा कानून के मुताबिक लोगों के फैसले करो, और जो हक तुम्हारे पास आया है उससे मुंह मोड़ कर उनकी ख्वाहिशात की पैरवी ना करो, यानी इस्लाम को नाफिज करो। वो जो कुरान के बारे में किसी ने नज़म लिखी है ना, ये मुझसे अकीदत के दावे कानून पे राजी गैरों के, यूं भी मुझे रुसवा करते हैं ऐसे भी सताया जाता हूँ। इससे बड़ा जुल्म अल्लाह की किताब के साथ क्या होगा कि उसको पढ़ा जाए, उस पर ईमान लाया जाए, लेकिन उसको नाफिज करने की फिक्र ना की जाए। حضرت حذیفہ فرماتے ہیں، کسی نے کہا کہ یہ تینوں آیتیں تو بنی اسرائیل کے حق میں ہیں، اور کہنے والے کا مطلب یہ تھا کہ یہودیوں میں سے جس نے اللہ کے قانون کے مطابق فیصلہ نہ کیا وہی کافر ہے، وہی ظالم ہے، وہی فاسق ہے. اس پر حضرت حذیفہ نے فرمایا، کتنے اچھے ہیں تمہارے لیے یہ بنی اسرائیل کہ کڑوا کڑوا سب ان کے لیے اور میٹھا میٹھا سب تمہارے لیے، ہرگز نہیں، خدا کی قسم تم انہی کے طریقے پہ قدم بقدم چلو گے. یعنی اگر تم نے وہی طریقہ کیا تو یہ فیصلہ تمہارے لیے بھی ہے، یہ ظلم کا، کفر کا اور فسق کا فیصلہ تم پر بھی نافذ اسی طرح سے ہوگا. اللہ تعالی ہمیں ظلم سے اور کفر سے اور فسق کے رویے سے اپنی پناہ میں رکھے. اللہ اس دین رحمت کو، اس کتاب رحمت کو نافذ کرنے کی توفیق دے دے. اللہ تعالی فرماتے ہیں، ہم نے تم میں سے ہر ایک کے لیے ایک شریعت اور ایک راہ عمل مقرر کی، اگرچہ تمہارا خدا چاہتا تو تم سب کو ایک امت بھی بنا سکتا تھا، لیکن اس نے یہ اس لیے کیا کہ جو کچھ اس نے تم لوگوں کو دیا ہے اس میں تمہاری آزمائش کرے. لہٰذا بھلائیوں میں ایک دوسرے سے سبقت لے جانے کی کوشش کرو، بھلائیوں کی طرف سبقت کرو، نیکیوں سے نہیں بھاگنا، نیکیوں کی طرف بھاگنا ہے. اللہ تعالیٰ فرماتے ہیں، آخر کار تم سب کو خدا کی طرف پلٹ کر جانا ہے، پھر وہ تمہیں اصل حقیقت بتا دے گا جن میں تم اختلاف کرتے رہے ہو. بس اے محمد صلی اللہ علیہ وسلم، تم اللہ کے نازل کردہ قانون کے مطابق ان لوگوں کے معاملات کا فیصلہ کرو اور ان کی خواہشات کی پیروی نہ کرو. ہوشیار رہو کہ یہ لوگ تم کو فتنے میں ڈال کر اس ہدایت سے ذرہ برابر منحرف نہ کرنے پائیں جو خدا نے تمہاری طرف نازل کی ہے. پھر اگر یہ اس سے منہ موڑیں تو جان لو کہ اللہ نے ان کے بعض گناہوں کی پاداش میں ان کو مبتلائے مصیبت کرنے کا ارادہ ہی کر لیا ہے. اللہ تعالیٰ گناہوں کی پاداش میں مصیبتوں میں ڈالتے ہیں. نبی صلی اللہ علیہ وسلم خطبے میں ارشاد فرمایا کرتے تھے، وَنَعُوذُ بِاللَّهِ مِنْ شُرُورِ أَنفُسِنَا وَمِنْ سَيِّئَاتِ أَعْمَالِنَا. پروردگار، ہم آپ کی پناہ چاہتے ہیں اپنی نفس کی شرارتوں سے اور اپنے اعمال کی برائیوں سے، پروردگار تو اپنی پناہ میں لے لے. اللہ تعالیٰ فرماتے ہیں، حقیقت یہ ہے کہ ان لوگوں میں سے اکثر فاسق ہیں. اگر یہ خدا کے قانون سے منہ موڑتے ہیں تو پھر کیا جاہلیت کا فیصلہ چاہتے ہیں؟ حالانکہ جو لوگ اللہ پر یقین رکھتے ہیں ان کے نزدیک اللہ سے بہتر فیصلہ کرنے والا کوئی نہیں. جاہلیت کس کو کہتے ہیں؟ جاہلیت کا لفظ اسلام کے مقابلے میں استعمال کیا جاتا ہے. اسلام کا طریقہ سراسر علم ہے، کیونکہ یہ اللہ کی طرف سے رہنمائی ہے، اور ہر وہ طریقہ جو اسلام سے مختلف ہے وہ جاہلیت کا طریقہ ہے. جب اللہ نے اسلام کی نعمت دی دی، جب اللہ نے قرآن کی نعمت، ہدایت کی نعمت دے دی، تو پھر کیا واپس جاہلیت کی طرف جانا چاہتے ہیں؟ جاہلیت کے معاشرے میں کیا ہوتا تھا؟ جاہلیت کے معاشرے میں قرآن نہیں تھا. آج ہم اپنے معاشرے میں دیکھ لیں کہ قرآن کی حیثیت کہاں تک رہ گئی. جاہلیت میں سود عام تھا، آج دیکھیں سود ہر ایک کی سانسوں میں جا رہا ہے. جاہلیت میں عورتیں بن ٹھن کر نکلا کرتی تھیں. قرآن کہتا ہے، ولا تبرجنا تبرج الجاہلیہ، یعنی بن ٹھن کر غیروں کو دکھانا یہ جاہلیت ہے. اللہ نے ہمیں اسلام کی نعمت دی ہے، تو کیا ہم اسلام کے طریقے کو چھوڑ کر جاہلیت چاہیں گے؟ اللہ نے ہمارے لیے جنت کو تیار کیا ہے، کیا ہم اللہ کی جنت کی دعوت کو ٹھکرا کے اپنے آپ کو جہنم کا مستحق بنانا چاہتے ہیں؟ اللہ تعالیٰ تو ہمیں اپنی رضا کے طریقے پر چلنے کی توفیق دے، ہمیں اسلام کے طریقے پہ چلنے کی توفیق دے. اے لوگوں، جو ایمان لائے ہو، یہودیوں اور عیسائیوں کو اپنا رفیق نہ بناؤ، یہ آپس ہی میں ایک دوسرے کے رفیق ہیں، اور اگر تم میں سے کوئی ان کو اپنا رفیق بناتا ہے تو اس کا شمار بھی پھر انہی میں ہے. یقیناً اللہ ظالموں کو اپنی رہنمائی سے محروم کر دیتا ہے. اللہ تعالیٰ بار بار صحبتوں کا ذکر کرتے ہیں، دوستیوں کا ذکر کرتے ہیں، کہ ہم اپنی صحبتوں کو چھانٹیں، اپنی دوستیوں کو چھانٹیں، نیک لوگوں سے دوستی کریں، علم والوں سے دوستی کریں، جن سے ہمارے ایمان میں اضافہ ہو، جن سے ہمیں رہنمائی ملے، نہ کہ ہماری دوستیاں، ہماری گیدرنگز نان مسلمز کے ساتھ ہوں جو اللہ کے دین کے دشمن ہیں. صحبتیں اپنا اثر دکھاتی ہیں، اور یہ دشمن ہمارے کبھی دوست نہیں ہو سکتے، یہ ہمارے کبھی خیر خواہ نہیں ہو سکتے. اور اس اصول کو بھی یاد رکھ لیجئے، المرء مع من احبا، آدمی اس کے ساتھ ہوگا جس سے وہ محبت کرتا ہے. تو ہماری محبت صالحین کے ساتھ، ایمان والوں کے ساتھ ہونی چاہیے. اور ہم روزانہ دعائے قنوت میں یہ اللہ سے کہتے ہیں، نخلعوا ونترکوا من یفجروا، ہم ہر اس کو چھوڑ دیں گے، اس کو ترک کر دیں گے جو گناہگار ہے، جو فاجر ہے. تو اپنے اس دعوے کو اپنے عمل سے سچا کر دکھائیں، अल्लाह ताला फरमाते हैं, तुम देखते हो कि जिनके दिलों में निफाक की बीमारी है वो इन्हीं में दौड़ धूप करते फिरते हैं। कहते हैं हमें डर लगता है कहीं हम मुसीबत के चक्कर में ना फंस जाएं, मगर बईद नहीं, अल्लाह जब तुम्हें फैसला कुन पता बख्शेगा या अपनी तरफ से कोई और बात जाहिर करेगा तो ये लोग अपने इस निफाक पर जिसे ये दिलों में छुपाए हुए हैं नादिम होंगे। और उस वक्त अहले ईमान कहेंगे, क्या ये वही लोग हैं जो अल्लाह के नाम से कड़ी कड़ी कसमें खाकर यकीन दिलाते थे कि हम तुम्हारे साथ हैं, इनके सब आमाल जाया हो गए और आखिरकार ये नाकाम और नामुराद होकर रहे। यानी जो कुछ उन्होंने इस्लाम की पैरवी में किया, नमाजें पढ़ी, रोजे रखे, जकात दी, जिहाद में शरीक हुए, सब इस बिना पर जाया हो गया कि उनके दिलों में इस्लाम के लिए खलूस नहीं था और उन्होंने अपनी दुनिया की खातिर अपने आप को अल्लाह और उसके बागियों के दरमियान तकसीम कर रखा था। बहरहाल हमें इस रवैये से अल्लाह ताला अपनी पनाह में रखे और हमारी इस्लाह कर दे। अल्लाह ताला फरमाते हैं, ऐ लोगों जो ईमान लाए हो, अल्लाह ने किसको पुकारा है? अपना नाम लीजिए, अल्लाह ने मुझे पुकारा है। जी अल्लाह जी, आप क्या हमसे तकाजा करना चाहते हैं? परवरदिगार हम हाजिर हैं। अल्लाह ताला फरमाते हैं, अगर तुम में से कोई अपने दीन से फिरता है तो फिर जाए, अल्लाह और बहुत से लोग पैदा कर देगा जो अल्लाह को महबूब होंगे और अल्लाह उनको महबूब होगा। बिल्कुल इस जगह पर अपने आप को रख के देखें, अल्लाह ताला पूछ रहे हैं, ये दीन छोड़ना चाहते हो? ये कुरान छोड़ना चाहते हो? इस्लाम को छोड़ना चाहते हो? क्या दीन की जिम्मेदारी से घबराते हो? तो जो अगर छोड़ना चाहते हो तो छोड़ दो, अल्लाह के लिए तो कोई मसला नहीं है। अल्लाह को तो मेरी और आपकी जरूरत नहीं है, उसके तो लश्कर बेशुमार, उसकी मखलूकात बेशुमार, वो तो खालिक है, वो और मखलूक पैदा कर देगा, वो और इंसान हमारी जगह पर ले आएगा। और अल्लाह ताला ने ये बता दिया, वो अल्लाह को महबूब होंगे और अल्लाह उनको महबूब होगा। यानी अगर कोई दीन से फिरता है तो उसकी वजह ये है कि उसे अल्लाह से उस तरह की मोहब्बत नहीं है जिस तरह की मोहब्बत होनी चाहिए। और मोमिनों के बारे में तो कुरान कहता है, वल्लदीन आमनु अशद्दु हुब्बल लिल्लाह, कि वो लोग जो ईमान रखते हैं वो अल्लाह की मोहब्बत में शदीद होते हैं। अल्लाह के मुकाबले में अगर हमें अपनी जान प्यारी है, हमें अपना माल प्यारा है, हमें अपना घर प्यारा है, हमें अपने मशागल प्यारे हैं, तो अल्लाह ताला ने यहाँ कह दिया कोई मसला नहीं है, कोई जरूरत नहीं है। अल्लाह तो कुन फयकून कहे तो भी काम हो सकता है, अल्लाह अपने फरिश्तों के जरिए काम ले ले, अल्लाह अपने और मखलूकात के जरिए काम ले ले, अल्लाह हमारी जगह और इंसान ले आए, अल्लाह के लिए कोई मुश्किल नहीं। अल्लाह से दुआ कीजिए, अल्लाह तू हमें ना बदलना, हमें इस काम से ना हटाना। परवरदिगार हम हाजिर हैं, लब्बैक अल्लाहुम्मा लब्बैक। परवरदिगार हम हाजिर हैं, हमसे अपनी दीन की खिदमत का काम ले ले। और अल्लाह ताला उनकी सिफत बता रहे हैं, जो मोमिनों पर नर्म और कुफार पर सख्त होंगे। मोमिनों पर नर्म यानी आपस में मोहब्बत, खुलूस, हमदर्दी, खैर ख्वाही, और कुफार पर सख्त से मुराद क्या है कि कुफार उन्हें अपना तरनवाला ना समझें, कि वो जिस तरह चाहें ये करते चले जाएं, बल्कि उनके लिए लोहे का चना साबित हो, कभी भी मोम की नाक ना बन पाए उनके लिए, कि जहां चाहें जिस तरफ चाहें मोड़ दें, पत्थर की चट्टान की माने जिसे अपनी जगह से ना हटाया जा सके। उन्हें ये पता चल जाए, अल्लाह का बंदा मर सकता है मगर किसी कीमत पर बिक नहीं सकता। हो हल्का यारा तो बरेशम की तरह नर, रिज्म हक को बातिल हो तो फौलाद है मोमिन। अल्लाह हमें इसकी अमली तस्वीर बना दे। अल्लाह ताला फरमाते हैं, जो अल्लाह की राह में जिद्दोजहद करेंगे और किसी मलामत करने वाले की मलामत से नहीं डरेंगे। दुनिया तो बातें करेगी, लोग तो बातें करेंगे, वो तो कहेंगे ये तुम्हें क्या हो गया, तुम्हारा तो दिमाग खराब हो गया, क्या कर रही हो, अकल से काम लो। इस तरह के जुमले आपको सुनने को मिलेंगे। तो सोचिए, क्या हम सैयदा आयशा का लिबास इख्तियार करने में लोगों से डर जाएंगे? क्या हम अल्लाह के दीन की तरफ दावत देने से लोगों से डर जाएंगे? क्या हम लघवियात छोड़ने में लोगों से डर जाएंगे? हम अल्लाह की मर्जी के मुताबिक अपने फंक्शन करते हुए उनसे डर जाएंगे? अल्लाह हमारी इस्लाह फरमा दे, अल्लाह हमें हौसला दे दे। अल्लाह ताला फरमाते हैं, ये अल्लाह का फजल है, जिसे चाहता है अता करता है, अल्लाह वसी जराए का मालिक है और वो सब कुछ जानता है। तुम्हारे रफीक तो हकीकत में सिर्फ अल्लाह और उसका रसूल और वो अहले ईमान है जो नमाज कायम करते हैं, जकात देते हैं और अल्लाह के आगे झुकने वाले हैं। अगर वो दोस्तियां छूट गईं जिनके साथ बैठ के मूवीज देखते थे, जिनके साथ आउटिंग करते थे, जिनके साथ लघवियात में शरीक होते थे, तो अल्लाह ताला कह रहे हैं कि देखो उनकी रफाकत छूटी है तो क्या हुआ, उनकी दोस्ती छूटी है तो क्या हुआ। अब तुम्हारे दोस्त तो अल्लाह और उसका रसूल और अहले ईमान हैं, जो नेकी की तरगीब देते हैं, जो नेकी के कामों में मदद करते हैं, हौसला बढ़ाते हैं। और अल्लाह ताला फरमा रहे हैं, और जो अल्लाह और उसके रसूल और अहले ईमान को अपना रफीक बना ले, उसे मालूम हो कि अल्लाह की जमात ही गालिब रहने वाली है। दो ही जमातें हैं, एक हिजबुल्लाह और एक हिजबुल शैतान। दुआ कीजिए अल्लाह हमारा शुमार हिजबुल्लाह में कर दे, अल्लाह अपनी पार्टी में हमें शामिल कर ले, अल्लाह अपने दीन की खिदमत का काम हमसे ले ले। ऐ लोगों जो ईमान लाए हो, तुम्हारे पेश हो अहले किताब में से जिन लोगों ने तुम्हारे दीन को मजाक और तफरी का सामान बना लिया है, इन्हें और दूसरे काफरों को अपना दोस्त और रफीक ना बनाओ। जो लोग दीन का मजाक उड़ाते हैं, दीनी शायर का मजाक उड़ाते हैं, इसको हंसी और ठट्ठे का जरिया बना लेते हैं, अल्लाह ताला ने उनसे दोस्तियां करने से भी मना किया है। हम देखते हैं दुनिया में आप जिसको इज्जत देते हैं, उसकी बातों का हम मजाक नहीं उड़ाते। हम कभी बाप का मजाक नहीं उड़ाते, हम कभी माँ का मजाक नहीं उड़ाते। तो क्या अल्लाह का दीन इस काबिल रह गया है कि हम उसका मजाक उड़ाएं? उसकी कोई इज्जत नहीं, उसका कोई एहतराम नहीं? नमाज का मजाक, दाढ़ी का मजाक, रोजे का मजाक, सहरी और इफ्तारी का मजाक, मियाँ बीवी के ताल्लुकात का और इस रिश्ते का मजाक, हमने इस्लाम को और उसके शायर का मजाक बनाना शुरू कर दिया। हमें तो उन लोगों से दोस्ती से मना किया जा रहा है जो मजाक बनाते हैं, कुजा हमने अपना हाल ऐसा कर लिया कि हम इन जोक्स को बनाते भी हैं और इस पे हंसते भी हैं, फिर इन्हें फॉरवर्ड कर करके खुश भी होते हैं। अल्लाह ताला हमारी इस्लाह फरमा दे। अल्लाह ताला फरमाते हैं, अल्लाह से डरो अगर तुम मोमिन हो। जब तुम नमाज के लिए मनादी करते हो, यानी मुराद है अजान, तो वो इसका मजाक उड़ाते और इससे खेलते हैं। इसकी वजह ये है कि वो अकल नहीं रखते। दुआ कीजिए रुक के, आऊज़ु बिल्लाही अन अकून मिनल जाहिलीन। परवरदिगार, मैं आपकी पनाह चाहती हूँ इस बात से कि मैं जाहिलों में से हो जाऊँ, मैं कम अकलों में से हो जाऊँ, मैं बेवकूफों में से हो जाऊँ। अल्लाह ताला फरमाते हैं, इनसे कहो ऐ अहले किताब, तुम जिस बात पर हमसे बिगड़े हो वो इसके सिवा और क्या है कि हम अल्लाह पर और दीन की उस तालीम पर ईमान ले आए हैं जो हमारी तरफ नाजिल हुई है और हमसे पहले भी नाजिल हुई थी, और तुम में से अक्सर फासिक लोग हैं। फिर कहो, क्या मैं उन लोगों की निशानदेही करूं जिनका अंजाम खुदा के हाँ फासिकों के अंजाम से भी बदतर है? वो जिन पर खुदा ने लानत की, जिन पर उसका गजब टूटा, जिनमें से बंदर और सुअर बनाए गए, जिन्होंने तागूत की बंदगी की, उनका दर्जा और भी ज्यादा बुरा है और वो सवाह सबील से बहुत ज्यादा भटके हुए हैं। जब ये तुम लोगों के पास आते हैं तो कहते हैं हम ईमान लाए, हालांकि कुफर लिए हुए ही आए थे और कुफर ही लिए वे वापस गए। ना आने से पहले कोई तड़प थी ईमान के अंदर, और ना इस किताब से या अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की सोहबत से ही कोई ईमान लेकर वापस गए। अल्लाह ताला कह रहे हैं वो ईमान लाए ही कब थे, और अल्लाह खूब जानता है जो कुछ ये दिलों में छुपाए हुए हैं। तुम देखते हो इनमें बकसरत लोग गुनाह और जुल्म और ज्यादती के कामों में दौड़ धूप करते फिरते हैं। हम अपनी दौड़ धूप का जायजा लें, हमारी दौड़ धूप किस में है? अल्लाह ताला फरमाते हैं, हराम के माल खाते हैं, बहुत बुरी हरकत हैं जो ये कर रहे हैं। क्यों इनके उलमा और मशाइख इन्हें गुनाह पर जुबान खोलने और हराम खाने से नहीं रोकते? यकीनन बहुत ही बुरा कारनामा जिंदगी है जो वो तैयार कर रहे हैं। यहूदी कहते हैं कि अल्लाह के हाथ बंधे हुए हैं, नाउज़ु बिल्लाह, बांधे गए इनके हाथ, लानत पड़ी इन पर उस बकवास की बदौलत जो ये करते हैं। अल्लाह के हाथ तो कुशादा हैं, जिस तरह चाहता है खर्च करता है। जब अल्लाह ताला ने ये आयत नाजिल की, कौन है जो अल्लाह की राह में कर्ज दे, तो यहूदियों ने, जो खुद बखील हैं, परले दर्जे के बखील हैं, और दुनिया समेटने की हिर्स इनकी खत्म नहीं होती, लेकिन अल्लाह पर ये इल्जाम लगाते हैं माज अल्लाह के, अल्लाह के हाथ बंधे हुए। अल्लाह के हाथ तो बड़े कुशादा हैं, अल्लाह तो जालिमों को भी देता है, अल्लाह तो अपने दीन के दुश्मनों को भी देता है, अल्लाह गुनाहगारों को भी देता है, अल्लाह अहले ईमान को भी देता है, और दिए ही चले जाता है। अल्लाह ताला के नबी फरमाते हैं, अल्लाह के दोनों हाथ भरे हुए ही रहते हैं, रात और दिन का खर्च करना इससे कुछ भी कम नहीं करता। भला देखो, आसमान और जमीन की पैदाइश से लेकर आज तक वो कितना खर्च कर चुका है, लेकिन इस खर्च ने, जो इसके हाथ में है, इसे कम नहीं किया। یہ بخاری کی حدیث ہے. اللہ کا حلم دیکھیں, اللہ کی بردباری دیکھیں, برداشت دیکھیں کہ ایسی کڑوی کڑوی باتیں سن کر بھی مہلت دیے چلے جاتا ہے. اللہ تعالیٰ فرماتے ہیں, حقیقت یہ ہے کہ جو کلام تمہارے رب کی طرف سے تم پر نازل ہوا ہے وہ ان میں سے اکثر لوگوں کی سرکشی اور باطل پرستی میں الٹے اضافے کا موجب بن گیا ہے. اللہ نہ کرے کہ ایسا ہمارے بارے میں ہو. معدہ خراب ہوتا ہے نا تو بہترین کھانا بھی نقصان دیتا ہے. اللہ ہماری اصلاح فرما دے, اللہ اس قرآن کو جذب کرنے کی صلاحیت دے دے. اللہ تعالیٰ فرماتے ہیں, اور اس کی پاداش میں ہم نے ان کے درمیان قیامت تک کے لیے عداوت اور دشمنی ڈال دی ہے. جب کبھی یہ جنگ کی آگ بھڑکاتے ہیں اللہ اس کو ٹھنڈا کر دیتا ہے. یہ زمین میں فساد پھیلانے کی سعی کر رہے ہیں مگر اللہ فساد پھیلانے والوں کو ہرگز پسند نہیں کرتا. اگر اس سرکشی کی بجائے یہ اہل کتاب ایمان لے آتے اور خدا ترسی کی روش اختیار کرتے تو ہم ان کی برائیاں ان سے دور کر دیتے اور ان کو نعمت بھری جنتوں میں پہنچاتے. کاش انہوں نے تورات اور انجیل اور ان دوسری کتابوں کو قائم کیا ہوتا جو ان کے رب کی طرف سے ان کے پاس بھیجی گئی ہیں. ایسا کرتے تو ان کے لیے اوپر سے رزق برستا اور نیچے سے ابلتا. یہاں ان آیتوں کو ہائی لائٹ کر لیجئے, ولو انہم اقاموا التوراۃ والانجیل وما انزل الیہم من ربہم. اگر یہ ان کتابوں کو نازل کرتے تو یہ سارے مسئلے جو آج میرے اور آپ کے اور پاکستان کے اور امت کے مسائل ہیں یہ سارے حل ہو جاتے. آج پاکستان کی زمین بھی سونا اگلتی اگر کتاب کو یہاں نافذ کیا ہو. رزق میں رکاوٹ اللہ کی نافرمانی کی وجہ سے آتی ہے. اس کے لیے توبہ بھی ضروری ہے, اور توبہ کا مطلب یہ ہے کہ جن چیزوں کو ہم نے چھوڑ رکھا ہے اب ہم ان کو کریں گے. اور اللہ تعالیٰ فرماتے ہیں پیارے نبی کی اس حدیث میں کہ بے شک اللہ تعالیٰ اس قرآن کے ذریعے سے قوموں کو عروج دے گا اور اسی قرآن کو ترک کر دینے کی وجہ سے ذلیل و رسوا کر دے گا. اور ہم نے جو پیچھے حدود کا تذکرہ پڑھا, پیارے نبی فرماتے ہیں حدود اللہ میں سے ایک حد قائم کرنے سے اتنی رحمت اور برکتیں نازل ہوتی ہیں جیسے 40 دن کی بارش سے ہوتی ہیں. ہم نے اللہ کی حدوں کو نافذ کرنا چھوڑ دیا, ہم نے اللہ کے قانون کو نافذ کرنا چھوڑ دیا اور اس کی تڑپ اور احساس بھی نہیں رہا. اللہ تعالیٰ یہاں ہمیں سارے ہمارے مسائل کا حل اسی میں بتا رہے ہیں. اللہ تعالیٰ فرما رہے ہیں اگرچہ ان میں کچھ لوگ راست رو بھی ہیں لیکن ان کی اکثریت سخت بدعمل ہے. اے پیغمبر صلی اللہ علیہ وسلم, جو کچھ تمہارے رب کی طرف سے تم پر نازل کیا گیا ہے وہ لوگوں تک پہنچا دو. حق نے کی ہیں دوہری دوہری خدمتیں تیرے سپرد, خود تڑپنا ہی نہیں اوروں کو تڑپانا بھی ہے. حضرت ابو بکر صدیق کہتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے حجت الوداع کے خطبے میں تمام مسلمانوں کو حکم دیا کہ سن لو, تم میں سے جو لوگ موجود ہیں وہ ان لوگوں کو پہنچا دیں جو یہاں موجود نہیں, کیونکہ حاضر شاید ایسے غیر موجود شخص کو خبر دے دے جو اس بات کو زیادہ اچھی طرح یاد کرنے والا ہو. یہ بخاری کی حدیث ہے کہ جو موجود ہیں وہ ان لوگوں کو پہنچا دیں جو موجود نہیں ہیں. یہ پہنچانے کی ذمہ داری میری اور آپ کی, ہم سب کی ذمہ داری ہے. اور پہنچانے کے لیے بنیادی کوالیفیکیشن بلغوا عنی ولو آیا, پہنچا دو خواہ وہ ایک آیت ہی کیوں نہ ہو. جتنی بات پتہ ہے, حق کا پیغام جتنا آپ تک پہنچا ہے اسے آگے پہنچائیے, حق کو پھیلائیے, اپنے لیے صدقہ جاریہ پیدا کیجئے اور اللہ کے ہاں عذر پیدا کر لیجئے کہ میں نے پروردگار اپنا حصہ ڈال دیا تھا, میں نے کوشش کی تھی پروردگار, نتیجہ آپ کے حوالے ہے. اللہ تعالیٰ فرماتے ہیں اگر تم نے ایسا نہ کیا تو اس کی پیغمبری کا حق ادا نہ کیا. اللہ تم کو لوگوں کے شر سے بچانے والا ہے, یقین رکھو کہ وہ کافروں کو تمہارے مقابلے میں کامیابی کی راہ ہرگز نہ دکھائے گا. صاف کہہ دو کہ اے اہل کتاب, تم ہرگز کسی اصل پر نہیں جب تک تورات اور انجیل اور ان دوسری کتابوں کو قائم نہ کر لو جو تمہارے رب کی طرف سے نازل کی گئی ہیں. یہ کتابیں صرف پڑھنے کے لیے نہیں آتی ہیں, صرف حفظ کے لیے نہیں آتی ہیں, بلکہ قائم کرنے کے لیے آتی ہیں. اللہ تعالیٰ فرماتے ہیں ضرور ہے کہ یہ فرمان جو تم پر نازل کیا گیا ہے ان میں سے اکثر کی سرکشی اور انکار کو اور زیادہ بڑھا دے گا, مگر انکار کرنے والوں کے حال پر کچھ افسوس نہ کرو. یقین جانو کہ یہاں اجارہ کسی کا بھی نہیں ہے, مسلمان ہو یا یہودی, صابی ہو یا عیسائی, جو بھی اللہ اور روز آخر پر ایمان لائے گا اور نیک عمل کرے گا بے شک اس کے لیے نہ کسی خوف کا مقام ہے نہ رنج کا. اللہ تعالیٰ سب کو ایمان اور عمل کی دعوت دیتے ہیں. اللہ ہمیں اس دعوت کو قبول کرنے والا بنا دے۔ ہم نے بنی اسرائیل سے پختہ عہد لیا اور ان کی طرف بہت سے رسول بھیجے، مگر جب کبھی ان کے پاس کوئی رسول ان کی خواہشات نفس کے خلاف کچھ لے کر آیا تو کسی کو انہوں نے جھٹلایا اور کسی کو قتل کر دیا، اور اپنے نزدیک یہ سمجھے کہ کوئی فتنہ رونما نہ ہوگا، اس لیے اندھے اور بہرے بن گئے۔ پھر اللہ نے انہیں معاف کیا تو ان میں سے اکثر لوگ اور زیادہ اندھے اور بہرے بنتے چلے گئے۔ اللہ ان کی یہ سب حرکات دیکھتا رہا ہے۔ یقیناً کفر کیا ان لوگوں نے جنہوں نے کہا اللہ مسیح ابن مریم ہی ہے، حالانکہ مسیح علیہ السلام نے کہا تھا، اے بنی اسرائیل اللہ کی بندگی کرو جو میرا رب بھی ہے اور تمہارا رب بھی، جس نے اللہ کے ساتھ کسی کو شریک ٹھہرایا اس پر اللہ نے جنت حرام کر دی اور اس کا ٹھکانہ جہنم ہے، اور ایسے ظالموں کا کوئی مددگار نہیں۔ شرک وہ زیرو کا عدد ہے جس کو جتنی بڑی فگر کے ساتھ آپ ملٹی پلائی کر لیں جواب صفر ہی آتا ہے۔ شرک کے ساتھ جتنی بھی نیکیاں ہوں، جتنا سوشل ورک ہو، جتنی مرضی سخاوت ہو، وہ ساری نیکیاں ضائع چلی جاتی ہیں۔ اللہ اللہ ربی لا اشرک بہ شیئا، یقیناً کفر کیا ان لوگوں نے جنہوں نے کہا اللہ تین میں کا ایک ہے، حالانکہ ایک خدا کے سوا کوئی خدا نہیں۔ اگر یہ لوگ اپنی ان باتوں سے باز نہ آئے تو ان میں سے جس نے کفر کیا ہے اس کو دردناک سزا دی جائے گی۔ پھر کیا یہ اللہ سے توبہ نہ کریں گے اور اس سے معافی نہ مانگیں گے؟ اللہ بہت درگزر کرنے والا اور رحم فرمانے والا ہے۔ مسیح ابن مریم اس کے سوا کچھ نہیں تھا کہ بس ایک رسول، اس سے پہلے اور بھی بہت سے رسول گزر چکے تھے۔ اس کی ماں ایک راست باز عورت تھی اور وہ دونوں کھانا کھاتے تھے، یعنی وہ دونوں خدا نہیں تھے، وہ دونوں انسان تھے۔ دیکھو ہم کس طرح ان کے سامنے حقیقت کی نشانیاں واضح کرتے ہیں، پھر دیکھو یہ کدھر الٹے پھرے جاتے ہیں۔ ان سے کہو کیا تم اللہ کو چھوڑ کر اس کی پرستش کرتے ہو جو نہ تمہارے لیے نقصان کا اختیار رکھتا ہے نہ نفع کا، حالانکہ سب کی سننے والا اور سب کچھ جاننے والا تو اللہ ہی ہے۔ کہو اے اہل کتاب، اپنے دین میں ناحق غلو نہ کرو، زیادتی نہ کرو، دین میں اضافے نہ کرو۔ پیارے نبی فرماتے ہیں غلو سے بچو، کہ اس غلو نے پچھلی امتوں کو برباد کیا ہے۔ جس کو دین میں رب نے جو مقام دیا ہے اس کو وہی مقام دے۔ اللہ تعالیٰ ہمیں صحیح دین پر عمل کرنے والا بنائے۔ اللہ تعالیٰ فرماتے ہیں ان لوگوں کے تخیلات کی پیروی نہ کرو جو تم سے پہلے خود گمراہ ہوئے اور بہتوں کو گمراہ کیا اور سوا سبیل سے بھٹک گئے۔ بنی اسرائیل میں سے جن لوگوں نے کفر کی راہ اختیار کی ان پر داؤد اور عیسیٰ ابن مریم کی زبان سے لعنت کی گئی، کیونکہ وہ سرکش ہو گئے تھے اور زیادتیاں کرنے لگے تھے۔ انہوں نے ایک دوسرے کو برے افعال کے ارتکاب سے روکنا چھوڑ دیا تھا۔ اس آیت کو ہائی لائٹ کر لیجئے، آیت نمبر 79 سورہ مائدہ کی، کانو لا یتناہون عن منکر فعلوہ، کہ انہوں نے ایک دوسرے کو برے کاموں کے ارتکاب سے روکنا چھوڑ دیا تھا۔ ہر قوم میں ابتدا میں جو بگاڑ شروع ہوتا ہے وہ چند لوگوں سے شروع ہوتا ہے، اور اگر قوم کا مجموعی طور پر ضمیر زندہ ہو تو وہ ان بگڑے ہوئے افراد کو دبا دیتی ہے اور پوری قوم کو بگڑنے نہیں دیتی۔ لیکن اگر اچھے لوگ ان بگڑے افراد کے ساتھ نرمی کا معاملہ شروع کر دیتے ہیں، انہیں ملامت کرنے کی بجائے، انہیں غلط کاموں سے روکنے کی بجائے انہیں آزاد چھوڑ دیتے ہیں، تو پھر وہی خرابی رفتہ رفتہ جو پہلے چند افراد تک تھی پوری قوم میں پھیل جاتی ہے، اور یہی چیز بنی اسرائیل کی تباہی کا موجب بنی۔ اور آج امت محمدیہ کا بھی سب سے بڑا فتنہ یہ ہے کہ ہم خود تو نمازیں پڑھتے ہیں، خود تو روزے رکھتے ہیں، خود قرآن پڑھتے ہیں، لیکن یہ ہماری ڈکشنری میں کہیں نہیں کہ ہم نے دوسروں کو بھی نیکی کی دعوت دینی ہے، دوسروں کو بھی برائی سے منع کرنا ہے۔ ہمیں اتنا تو پتہ ہے کہ ٹماٹروں میں سے جو ٹماٹر گل جائے یا پھلوں میں سے جو پھل سڑ جائے ہم اسے فوراً نکال کر باہر پھینک دیتے ہیں تاکہ ہمارے باقی پھل اور باقی سبزی خراب نہ ہو، لیکن معاشرے کے اندر بگاڑ جب شروع ہوتا ہے تو اس کی ہمیں کوئی فکر نہیں ہوتی، اور نتیجہ کیا نکلتا ہے کہ وہ بگاڑ پھیلتا چلا جاتا ہے اور وہ گندگی ہمارے گھروں میں بھی آ جاتی ہے، اور وہ گندگی ہمارے لیے جینا بھی دھوبر کر دیتی ہے۔ آپ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اس ذات کی قسم جس کے قبضے میں میری جان ہے، یا تو تم امر بالمعروف و نہی عن المنکر کے فریضے کی ادائیگی کرتے رہو گے، ورنہ بہت جلد اللہ تمہیں اپنے عطاب میں جکڑ لے گا، پھر تم اسے پکارو گے، دعائیں کرو گے، मगर वो ना तुम्हारी पुकार सुनेगा और ना दुआ, दुआएं कबूल नहीं होंगी, अल्लाह पुकार नहीं सुनेगा। अल्लाह के अजाब से बचना है और अपनी दुआओं की कबूलियत चाहिए तो इस फरीजे को जिसको हमने छोड़ रखा है इसको अपनाने की जरूरत है। अल्लाह ताला फरमाते हैं, बुरा तर्ज अमल था जो उन्होंने अख्तियार किया, आज तुम उनमें बकसरत ऐसे लोग देखते हो जो अहले ईमान के मुकाबले में कुफार की हमायत और रिफाकत करते हैं। यकीनन बहुत बुरा अंजाम है जिसकी तैयारी उनके नफ्सों ने उनके लिए की है। अल्लाह उन पर गजबनाक हो गया और वो दायमी अजाब में मुब्तला होने वाले हैं। अगर फिल वाकई ये लोग अल्लाह और पैगम्बर और उस चीज के मानने वाले होते जो पैगम्बर पर नाजिल हुई थी तो कभी अहले ईमान के मुकाबले में काफरों को अपना रफीक ना बनाते, मगर इनमें से बेशतर खुदा की इताअत से निकल चुके हैं। तुम अहले ईमान की अदावत में सबसे ज्यादा सख्त यहूद और मुशरिकीन को पाओगे। जो बंजर जमीन होती है वो खुश्क होती है और जो जरखेज जमीन होती है उसमें नमी होती है। और ईमान लाने वालों के लिए दोस्ती में करीब तर उन लोगों को पाओगे जिन्होंने कहा था हम निसारा हैं, ये इस वजह से कि इनमें इबादत गुजार आलिम और तारिकुद दुनिया फकीर पाए जाते हैं और उनमें गुरूरे नफ्स नहीं है। हमारा पारा यहाँ मुकम्मल हुआ। बहुत सारी बातें हमने इस पारे के अंदर पढ़ी, वादों का पूरा करना, अल्लाह के शायर का एहतराम करना, नेकियों में एक दूसरे के साथ ताउन करना और बुरे कामों में एक दूसरे के साथ ताउन ना करना, हराम खाने से रुकना, किस्मतों का हाल मालूम करने के लिए एक दूसरे के पास ना जाना, वजू गुसल तयम्मम और कसर के अहकाम और पूरे दीन पर अमल करना, अदल करना, नमाजें पढ़ना, जकात देना, कर्ज हसन देना, अल्लाह की हदों को नाफिज करना और सबसे बड़ी बात कि अल्लाह की किताब को कायम करना, इस निजाम को जो किताब पेश करता है इस निजाम को गालिब करना और दीन का मजाक उड़ाने से परहेज करना। परवरदिगार हमें इन सारी बातों पर अमल करने की तौफीक दे, हमें इस्लाम की बरकतें दिखा, हमें पाकिस्तान में इस्लामी निजाम का गलबा दिखा परवरदिगार, और आसमान से और जमीन से रिस्क उबलता हुआ देखे और हमारी आंखें ठंडी हों। परवरदिगार इसकी खैर और बरकत से हमें महरूम न कर और परवरदिगार इस काम में हमारा हिस्सा रख ले। आमीन या रब्बल आलमीन।